सच्ची बात सिखाते हैं, सीधी राह चलाते हैं, सल्लल्लाहु अलैहि वसल्लम, सल्लल्लाहु अलैहि वसल्लम, सल्लल्लाहु अलैहि।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन والصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله
الصلاة والسلام عليك يا رسول الله
وعلى آلك وأصحابك يا حبيب الله
وعلى آلك وأصحابك يا حبيب الله
الصلاة والسلام عليك يا نبي الله
الصلاة والسلام عليك يا نبي الله
وعلى آلك وأصحابك يا نور الله
وعلى آلك وأصحابك يا نور الله
پیارے پیارے بچوں اور مدنی چینل کے ناظرین ہم آپ کو ایک بار پھر اپنے بہت ہی پیارے پروگرام سچی باتیں میں خوش آمدید کہتے ہیں اس سے پہلے کہ اپنے موضوع کی ابتدا کریں نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم پر درود پاک پڑھنے کی بہت ہی پیاری ایک روایت سنتے ہیں نبی کریم رؤوف الرحیم صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا جو شخص مجھ پر دن بھر میں 50 بار درود پاک پڑھے گا بروز قیامت میں اسے مصافحہ کروں گا صلو علی الحبیب
صلی
اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم پیارے پیارے بچوں اور مدنی چینل کے ناظرین الحمدللہ آج کے پروگرام میں بھی ہر بار کی طرح اس بار بھی ہمارے ساتھ دو بہت ہی پیارے پیارے بچے بھی شامل ہیں آئیے پہلے ان کا تعارف حاصل کرتے ہیں السلام علیکم ورحمۃ اللہ وبرکاتہ
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ
ہاں بھائی آپ بتائیے کہاں سے تشریف لائے ہیں کیا نام ہے
میرا نام محمد عباد ہے میں گارڈن سے آیا ہوں
آپ کا نام محمد عباد ہے ماشاء اللہ گارڈن کراچی سے تشریف لے کر آئے
جی
گارڈن کے اندر سے آئے ہیں گارڈن علاقے میں سے آئے
گارڈن علاقے میں سے
گارڈن کے اندر تو نہیں رہتے نا جیسے جانور پرندے وغیرہ ہوتے وہاں تو اندر تو نہیں رہتے
نہیں
اچھا اچھا وہاں کون رہتا ہے
گارڈن پہ کہنا
ہے گارڈن کے اندر پنجرے بنے ہوئے ہوتے ہیں نا جب بچے جاتے ہیں تو وہ پنجروں کے اندر کون رہتا ہے
جانور رہتے ہیں
آپ تو پنجرے میں نہیں رہتے نا
کہاں
رہتے ہیں
میں گھر پہ رہتا ہوں
گھر میں رہتے ہیں ماشاء اللہ چلیں اللہ تعالیٰ آپ کا آنا قبول فرمائے جی بھائی آپ بتائیے کیا نام ہے کہاں سے تشریف لائے
میرا نام محمد شایان ہے میں مصطفیٰ گارڈن سے آیا ہوں
چلیں اللہ تعالیٰ آپ لوگوں کا آنا قبول فرمائے آج جو ہمارا ٹاپک ہے نا وہ بڑا اہم ہے اور اس چیز نے جس کے بارے میں آج ہم سننے کے لیے جا رہے ہیں ہمارے معاشرے میں بہت سارے جھگڑے کروا دیے لڑائیاں کروا دیں گھر خراب کر دیے آپس میں لڑائی جھگڑے ہو گئے مار کٹائی ہو گئی ایسا اہم ترین موضوع ہے پیارے بچوں آپ نے بھی اس موضوع کو بہت توجہ کے ساتھ سننا ہے اور وہ موضوع ہے اسے کہتے ہیں چغل خوری کیا کہتے ہیں
چغل خوری
چغل خوری کیا کہتے ہیں
چغل خوری
چغل خوری کہتے ہیں چغل خوری کرنے والے بچوں کو کوئی بھی پسند نہیں کرتا چغل خوری کرنے سے آپس میں لڑائی جھگڑے ہو جاتے ہیں فساد ہو جاتا ہے لوگوں کی آپس میں دشمنیاں پیدا ہو جاتی ہیں اور بہت سارے ایسے مسائل ہمارے معاشرے کے اندر ہماری سوسائٹی میں ہمارے علاقے میں پیدا ہو جاتے ہیں کہ جس کی وجہ سے ہمارے معاشرے کے اندر بد امنی ہو جاتی ہے اور چغل خوری کرنے والے شخص کو اللہ اس کا رسول بھی پسند نہیں کرتے اور لوگ بھی پسند نہیں کرتے
اچھا یوسف بھائی کیا نام ہے چغل خوری ہوتی کیا ہے
چغل خوری ہوتی کیا ہے پیارے بچوں آپ نے عباد بھائی کا سوال سنا چغل خوری ہوتی کیا ہے آپ نے اس کی تعریف بھی سننی ہے ڈیفینیشن بھی سننی ہے اور غور کرنا ہے کہ کیا ہم سے بھی کبھی چغل خوری تو نہیں ہو جاتی کیا ہم بھی اس چغل خوری کی بیماری میں مبتلا تو نہیں ہے غور سے سننا ہے چغل خوری کہتے ہیں عباد کہ دو آدمیوں میں جھگڑا کروانے کے لیے دو آدمیوں میں جھگڑا کروانے کے لیے ایک کی بات دوسرے کو پہنچا دینا اور دوسرے کی بات پہلے کو پہنچا دینا یہ کیا کہلاتا ہے چغل خوری کہلاتا ہے ٹھیک ہے مثال کے طور پر اگر آپ نے اس رائٹ سائڈ والے کبوتر کی کوئی بات سنی ٹھیک ہے اس کبوتر سے کوئی بات سنی آپ نے اور اس کے بعد آپ نے وہ بات اس کبوتر تک پہنچا دی دوسرے کبوتر تک
جی
کبوتر تو میں مثال دینے کے لیے کہہ رہا ہوں اس کی جگہ پر انسان ہوتے ہیں ٹھیک ہے آپ نے اس کبوتر سے کوئی بات سنی اور دونوں میں آپس میں لڑائی کروانے کے لیے آپ کہتے ہیں کہ یار کتنی محبت ہے ان کی آپس میں دیکھیں کس سے مل کر بیٹھے ہوئے ہیں इनकी आपस में लड़ाई करवा दीजिए ताकि ये क्या हो जाए,
अलग हो जाए,
अलग अलग हो जाए। तो अब ये दोनों की आपस में लड़ाई करवा दी, ठीक है, इसकी बात सुनी कहीं अकेले में और उसको जाकर कह दिया कि भाई जो फुनाद जो तुम्हारे साथ कबूतर है ना वो वाला, देखो वो भी इस तरफ मुंह कर रहा है, ये हमारी आवाज सुन रहा होगा ना, देखे देखे शुरू हो गए लड़ना आपस में, आपस में लड़ना शुरू हो गए। तो अब कोई अगर इस तरह से लड़ाई करवा देंगे इनके आपस में तो देखे क्या करना शुरू हो जाएंगे, लड़ाई करना शुरू हो जाएंगे, भाई तुमने मेरे बारे में यूं कहा था, तुमने मेरे बारे में यूं कहा था। तो देखे अच्छे खासे मोहब्बत में बैठे हुए थे लेकिन अब क्या शुरू कर दी आपस में
लड़ाई
करना शुरू कर दी। पहले तो आपस में एक साथ बैठे हुए थे ना, लेकिन एक की बात सुनकर दूसरे को बता दी और दूसरे की बात सुनकर
पहले
को बता दी,
इसे क्या कहते हैं,
चुगलखोरी
कहते हैं। तो इस तरह से हरगिज भी
नहीं करना चाहिए,
इस तरह हरगिज नहीं करना चाहिए, बहुत बुरी बात है। एक की बात सुनकर दूसरे तक पहुंचा देना ताकि इनका आपस में
झगड़ा हो जाए,
इसे चुगलखोरी कहते हैं। और ऐसे बच्चे बहुत ही गंदे होते हैं जो एक दूसरे की बातें एक दूसरे तक पहुँचाते हैं। आइए पहले मैं आपको हदीस पाक सुनाता हूँ। नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम का फरमान, जो हमारे प्रोग्राम का प्यारे बच्चों फॉर्मेट भी है, हम शुरू में एक हदीस पाक बयान किया करते हैं, प्यारे प्यारे आका सल्लल्लाहु अलैहि वसल्लम का फरमान सुनते हैं, जिसमें नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने हमें बहुत ही प्यारे अंदाज पर मुख्तलिफ अच्छाइयों की तरफ रहनुमाई की है और मुख्तलिफ बुराइयों से बचने की तलकीन भी की है। आइए आज की हदीस पाक सुनते हैं। अल्लाह के आखिरी नबी सल्लल्लाहु ताला अलैहि वाली वसल्लम इरशाद फरमाते हैं, मन कान लहू वजहान फि दुनिया कान लहू यौमल क़ियामती लिसानाने मिन नार, यानी दुनिया में जिसके दो चेहरे होंगे, दुनिया में जिसके दो चेहरे होंगे, कयामत के दिन उसकी आग की दो जबानें होंगी। दुनिया में जिसके दो चेहरे होंगे, कयामत के दिन उसकी आग की दो जबानें होंगी। यानी जो शख्स चुगलखोरी किया करता होगा, दो चेहरे वाला है ना
जी,
एक चेहरा कुछ और है, दूसरा चेहरा कुछ और है। जैद के सामने जाता है तो उसकी तारीफ करता है, जैद के सामने उसकी अच्छाइयां करता है, जब बकर के सामने जाता है तो जैद की बुराइयां करता है, और जैद के सामने जाता है तो
बकर
की बुराइयां करता है, इसके सामने जाता है तो
उसकी बुराइयां करता है,
उसके सामने जाता है तो
इसकी
बुराइयां करता है। ऐसे शख्स के बारे में नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया, फरमाया कि उसकी कयामत के दिन आग की दो जबानें होंगी, उसे आग से अजाब दिया जाए। नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने इरशाद फरमाया, और हदीस शरीफ में आता है कि कयामत के दिन जो चुगलखोर होगा ना उसको कितना गुनाह मिलेगा, जो चुगलखोर होगा उसके लोहे के नाखून होंगे, क्या होंगे,
लोहे के नाखून,
और उसके जिस्म पर अल्लाह ताला खारिश मुसल्लत कर देगा, और उसके बाद वो अपने, जब खारिश होती है तो खारिश करते हैं ना नाखून से, वो तो लोहे के नाखून होंगे और वो अपने जिस्म पर क्या करेंगे,
खारिश
करेंगे। जब वो खारिश करेंगे ना, जब वो खारिश करेंगे तो ये खाल उनकी क्या होगी, फट जाएगी। और उसके बाद गोश्त होगा, वो गोश्त को भी नोचेंगे, खारिश तो खत्म नहीं होगी, वो गोश्त को भी नोचना शुरू करेंगे, यहाँ तक कि वो गोश्त भी खत्म हो जाएगा और हड्डियां रह जाएंगी। इसके बाद दोबारा उनका जिस्म वैसा ही हो जाएगा, फिर वो खुजाना शुरू कर देंगे। इतना सख्त अजाब किसको दिया जाएगा,
चुगलखोर,
इसकी बात उसको कर देता है और उसकी बात इसको कर देता है। तो ऐसा करने वाला शख्स बहुत गुनाहगार है, और ऐसा करने वाले शख्स की माशरे में भी कोई इज्जत
नहीं होती,
ऐसा करने वाले शख्स की सोसाइटी में भी कोई इज्जत
नहीं होती।
यूसुफ भाई, और क्या क्या नुकसान होते हैं चुगली करने वाले को?
चुगली करने वाले को तो बहुत सख्त नुकसान है। आपको मैं बुखारी शरीफ की हदीस पाक सुनाता हूँ। दो कब्रों के पास से अल्लाह के आखिरी नबी सल्लल्लाहु ताला अलैहि वसल्लम गुजरे। नबी करीम अलैहिस्सलाम रुक गए। सहाबा कराम कहते हैं, हमने देखा आप सल्लल्लाहु अलैहि वसल्लम के फेस का जो कलर है वो चेंज हो गया, यानी आपके चेहरे का कलर मुबारक चेंज हो गया, यहाँ तक कि आप सल्लल्लाहु अलैहि वसल्लम इतना कपकपाने लगे कि आपकी आस्तीन मुबारक भी हिलने लगी। फिर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा कराम से फरमाया कि क्या तुम वो आवाज़ सुन रहे हो जो मैं सुन रहा हूँ? सहाबा कराम अली रिदवान ने अर्ज़ की, या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम, हम तो नहीं सुन रहे। نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے فرمایا کہ ان دونوں قبر والوں کو قبر میں عذاب ہو رہا ہے. شایان کیا ہو رہا تھا؟
عذاب ہو رہا تھا.
ان دونوں کو قبر میں عذاب ہو رہا ہے. پیارے بچوں آپ نے بھی بہت توجہ سے سننا ہے. فرمایا انہما لیعذبان, ان دونوں کو قبر میں عذاب ہو رہا ہے. ولا یعذبان فی کبیر, اور کوئی ایسا گناہ نہیں ہے جس سے بچنا بہت مشکل ہو. فرمایا نبی کریم علیہ الصلوۃ والسلام نے ان میں سے جو ایک تھا نا وہ پیشاب کے قطروں سے نہیں بچتا تھا, یعنی ناپاکی کا اتنا لحاظ نہیں رکھتا تھا, اور دوسرے کے بارے میں فرمایا وہ چغل خوری کیا کرتا تھا. پیارے آقا صلی اللہ تعالی علیہ وآلہ وسلم فرما رہے ہیں وہ جو چغل خور تھا اسے قبر میں عذاب ہو رہا تھا, وہ تو چغل خوری کیا کرتا تھا. تو چغل خوری کرنے والے کو قبر میں عذاب ہو رہا ہے. اس کے بعد پتہ کیا ہوا؟ پیارے آقا صلی اللہ علیہ وسلم نے ایک کھجور کی شاخ منگوائی. اب دیکھیں اللہ نے اپنے پیارے محبوب صلی اللہ علیہ وسلم کو کیسی شان عطا فرمائی. نبی کریم علیہ الصلوۃ والسلام نے کھجور کی ٹہنی منگوائی, شاخ منگوائی, اور اس کو بیچ میں سے دو حصے کر دیا. اس کو بیچ میں سے دو حصے کر دیا, جیسے کھجور کی شاخ ہو اس کو بیچ میں سے دو حصے کر دیا جائے. پھر نبی کریم علیہ الصلوۃ والسلام نے ایک قبر پر ایک کو گاڑ دیا اور دوسری قبر پر دوسری شاخ کے حصے, شاخ کے دوسرے حصے کو گاڑ دیا. پھر نبی کریم علیہ الصلوۃ والسلام نے فرمایا لعلہ یخفف عنہما ما لم ییبسا, فرمایا کہ جب تک یہ خشک نہیں ہوگی تب تک ان کے عذاب میں اللہ تعالیٰ کمی فرمائے گا. پیارے آقا صلی اللہ علیہ وسلم کے اس شاخ کو قبر میں لگانے کا ان قبر والوں کو فائدہ ہو رہا ہے کہ اللہ تعالیٰ ان کے اوپر عذاب میں کمی فرما رہا ہے. لیکن جو چغل خوری کرنے والے ہیں ان کو ڈر جانا چاہیے, جو چغل خور ہیں ان کو ڈر جانا چاہیے, چغل خوری ہرگز نہیں کرنی چاہیے.
تو بھائی پیارے آقا کیسے پتا چلا کہ قبر میں ان دونوں مردوں کو عذاب مل رہا ہے؟ ہم قبرستان جاتے ہیں تو ہمیں تو نہیں پتا چلتا ہے کون سے مردے کو عذاب مل رہا ہے.
یہ بات بہت اچھا آپ نے سوال پوچھا ہے. پیارے بچوں دیکھیں یہ سوال تو ذہن میں پیدا ہو سکتا ہے نا, ہم بھی قبرستان جاتے ہیں اور لیکن ہمیں تو معلوم نہیں ہوتا کہ کون سی قبر میں عذاب ہو رہا ہے کون سی قبر میں عذاب نہیں, ثواب ہو رہا ہے, اللہ کی رحمت نازل ہو رہی, ہمیں تو نہیں معلوم ہو رہا. لیکن پیارے آقا صلی اللہ علیہ وسلم کو کیسے معلوم ہوا؟ اللہ نے اپنے آخری نبی صلی اللہ علیہ وسلم کو غیب کا علم عطا فرمایا ہے. جو ہم نہیں دیکھ سکتے وہ دیکھ سکتے ہیں, جو ہم نہیں سن سکتے وہ سن سکتے ہیں. بھائی ہم دیوار کے پیچھے نہیں دیکھ سکتے, چھت کے اوپر نہیں دیکھ سکتے, زمین کے نیچے نہیں دیکھ سکتے, لیکن اللہ تعالیٰ اپنے نبیوں کو غیب کا علم عطا فرماتا ہے. بھائی اسی کو تو علم غیب کہتے ہیں نا, کہ قبر کے اندر کا تو حال اللہ تعالیٰ ہی جانتا ہے, لیکن اللہ تعالیٰ اپنے انبیاء کو, نبیوں کو اور اولیاء کرام کو یہ طاقت دیتا ہے کہ وہ غیب کی باتیں بھی جان لیتے ہیں, اور وہ ان کی نظر وہاں تک پہنچ جاتی ہے جہاں تک ہماری نظر نہیں پہنچ سکتی ہے. لہذا پیارے بچوں اس بخاری شریف کے حدیث پاک سے ہمیں یہ بھی سیکھنے کو ملتا ہے کہ اللہ تعالیٰ اپنے نبیوں کو غیب کا علم عطا فرماتا ہے کہ وہ قبر کے حالات بھی جان لیتے ہیں, قبر کے اندر کیا ہے وہ بھی جان لیتے ہیں, اور یہ سارا غیب کا علم انہیں کس نے دیا ہے؟
اللہ تعالیٰ
نے دیا ہے. انبیاء کرام کو غیب کا علم ہو, اولیاء کرام کو غیب کا علم ہو, وہ غیب کا علم کس نے عطا کیا ہے؟
اللہ تعالیٰ
نے عطا کیا ہے, اللہ پاک نے ان کو دیا ہے, وہ اللہ پاک کے بتائے سے ہی غیب کا علم جانتے ہیں.
صبح ہم قبرستان جاتے ہیں پھول وغیرہ ڈالتے ہیں تو کیا ایسا کر سکتے ہیں؟
پھول وغیرہ ہاں بالکل ڈال سکتے ہیں. علماء کرام نے حدیث پاک کے تحت لکھا ہے کہ جس طرح نبی کریم علیہ الصلوۃ والسلام نے وہ تر کھجور کی جو شاخ تھی اسے قبروں پر ڈالا تھا, تو اس سے ہمیں پتہ چلتا ہے, اس سے ہمیں سیکھنے کو ملتا ہے کہ اگر تر گھاس یا سبزہ اس کے اوپر ڈالا جائے قبر پر وہ اللہ کی تسبیح کرتا ہے. جو تازہ گھاس ہوتی ہے یا تازہ پھول ہوتے ہیں یا تازہ سبزہ ہوتا ہے وہ کیا کرتا ہے؟ اللہ کا ذکر کرتے ہیں. کیا کرتے ہیں؟ اللہ کا ذکر کرتے ہیں. تو جو اللہ کا ذکر کرتے ہیں تو جو مردہ ہوتا ہے اسے اس کا فائدہ ملتا ہے, اسے اس کی برکت بھی ملتی ہے. تو جب آپ قبرستان جائیں اپنے والد صاحب کے ساتھ, بڑے بھائی کے ساتھ, या बड़ों के साथ जो है कब्रिस्तान जाना चाहिए और वहाँ पर फूल मरबा वगैरह जो डालते हैं वो डाल सकते हैं। उसका फायदा ये होगा कि जो मुर्दा है उसको भी इंशाल्लाह इसकी बरकतें मिलेंगी और नबी करीम अलैहिस्सलाम के इस अमल से हमें सीखने को मिला कि हम ऐसा कर सकते हैं, तो ऐसा करने में कोई हर्ज
नहीं है।
प्यारे प्यारे बच्चों आइए मैं आपको हदीस पाक सुनाता हूँ। प्यारे आका सल्लल्लाहु ताला अलैहि वसल्लम ने फरमाया ला यदखुलुल जन्नता कत्तातुन, फरमाया चुगलखोर जन्नत में दाखिल नहीं होगा। और हमारे अल्हम्दुलिल्लाह निगरान शूरा अक्सर नारा लगाया करते हैं मोहब्बतों के चोर चुगलखोर चुगलखोर, मोहब्बतों के चोर
चुगलखोर चुगलखोर।
भाई जो चुगलखोर होता है ना मोहब्बतों को क्या कर लेता है, चुरा लेता है, मोहब्बतों को बीच में से खत्म कर देता है, लोगों की आपस में मोहब्बत को खत्म कर देता है। चुगलखोरी की क्या क्या मिसालें हो सकती है, जो बच्चे आपस में चुगलियां करते हैं स्कूल में कोचिंग में या घरों में दावतों में मुख्तलिफ प्रोग्राम्स में।
एक लड़का होता है सलीम और एक होता है बाबर, दोनों की लड़ाई हो जाती है। अब एक लड़का है सलमान, वो इन दोनों कहने में सलीम की बातें ना सुन लेता है, फिर बाबर को ना उसकी बुरी बुरी बातें ना बाबर को बताता है, फिर बाबर की बुरी बातें सलीम को बताता है, इस वजह से ना दोनों के आपस में लड़ाई हो जाती है।
यानी ये कह देता है कि भाई तुम्हारे बारे में सलीम ये कह रहा था तुम तो बड़े तक जो गुरूर करते हो लड़ाइयाँ करते हो झगड़ा करते हो, वो तो यार तुम्हारे बारे में यूं कह रहा था। और प्यारे प्यारे बच्चों आपको पता है छोटे छोटे दोस्तों में नहीं बड़े बड़े घरों में लड़ाइयाँ हो जाती हैं। जैसे एक बच्चा है वो दो तीन रिश्तेदारों के यहाँ पर जाता है, तो एक रिश्तेदार के यहाँ जाता है तो कोई बात सुनकर दूसरे रिश्तेदार के जाकर कहता है खाला वो जो सलीम की अम्मी है ना वो तो यूं यूं कह रही थी आपके बारे में, तो वो जो खाला होती हैं वो भी गुस्से में आती हैं, वो कहती हैं कि अच्छा तो वो भी तो यूं यूं है। अब जाकर वो उनकी बात फिर सलीम की अम्मी को बता देता है कि देखें खाला वो जो फलां खाला है ना वो आपके बारे में यूं यूं कह रही थी। इससे क्या होता है दुश्मनियां पैदा हो जाती हैं, लड़ाइयां हो जाती हैं। इस तरह एक टीचर की बात दूसरे टीचर को, दूसरे टीचर की बात पहले टीचर को बता देना, ये भी बहुत गलत बात है। आजकल मैसेजेस का मोबाइल का जमाना है, एक के मैसेज दूसरे को पढ़ा दिए, दूसरे के मैसेज पहले को पढ़ा दिए, एक की वॉइस दूसरे को सेंड कर दी और दूसरे की वॉइस पहले को सेंड कर दी कि देखो देखो मैं सबूत देता हूँ वो तुम्हारे बारे में यूं कह रहा था, फिर दूसरे को कहना कि देखो देखो मैं सबूत देता हूँ वो तुम्हारे बारे में यूं कह रहा था। कुछ लोगों को माशाल्लाह मजा आता है, ऐसा हरगिज नहीं करना चाहिए, तो बहुत बुरी बात है। लोगों के आपस में दुश्मनियां पैदा हो जाती हैं, घर के घर बर्बाद हो जाते हैं, मोहब्बतें तब्दील हो जाती हैं, अल्लाह ताला नापसंद करता है। और कयामत के दिन चुगलखोर को कुत्ते की शक्ल में लाया जाएगा, पता है हदीस शरीफ में है कयामत के दिन चुगलखोर को कुत्ते की शक्ल में लाया जाएगा, लिहाजा हमें चुगलखोरी नहीं करनी चाहिए।
यूसुफ भाई एक लड़का अपने भाई को चोरी करते हुए देखता है, वो फिर जाके अपने अम्मी अब्बू को बता देता है, तो क्या ये भी चुगलखोरी है?
ये बड़ा अहम सवाल है। अच्छा बच्चे कहते ना चुगलखोरी नहीं करो, क्लास में कोई गड़बड़ कर रहे हैं भाई चुगलखोरी नहीं करो, टीचर को बता दूंगा देखो चुगलखोरी नहीं करो, ये चुगलखोरी नहीं है। देखिए एक भाई अगर अम्मी अब्बू को बता रहा है किसी की बुराई या टीचर को बता रहा है, वो क्यों बता रहा है, उसकी क्या नीयत होनी चाहिए, ताकि ये आइंदा कोई बुराई
नहीं
ना करे। भाई वो लड़ाई तो नहीं करवाना चाह रहा ना, अगर लड़ाई करवाना चाह रहा है तो ऐसा नहीं करना चाहिए। लेकिन अगर आप ये चाहते हैं कि मेरा वो स्टूडेंट क्लास का या मेरा जो भाई है वो आइंदा वो गलती ना करे, वो मिस्टेक ना करे, वो चोरी ना करे या जो है वो किसी भी किस्म की बुराई कर रहा है, झूठ बोल रहा है, किसी को नुकसान पहुंचा रहा है, तो वो नुकसान ना पहुंचाए, ठीक है? उससे बचाने के लिए अगर कर रहे हैं तो आप तो उसका फायदा चाह रहे हैं ना कि नुकसान चाह रहे हैं, तो इसको चुगलखोरी नहीं कहते हैं, ठीक है? अल्लाह ताला हमारे आज के इस प्रोग्राम को अपनी बारगाह में कबूल फरमाए। प्यारे प्यारे बच्चों आज हमने चुगलखोरी के बारे में सुना, चुगलखोरी कितनी बुरी चीज़ है, चुगलखोरी करने वाले की कोई इज्जत नहीं होती है, चुगलखोरी करने वाले को कोई पसंद नहीं करता है। अल्लाह ताला हमारे आज के प्रोग्राम को अपनी बारगाह में कबूल फरमाए। बहुत बहुत शुक्रिया अहबाद आप हमारे प्रोग्राम में तशरीफ़ लाएँ, जज़ाकअल्लाह खैरा। शायान आप भी हमारे प्रोग्राम में तशरीफ़ लाएँ, बहुत शुक्रिया बेटा। अस्सलाम वालेकुम व रहमतुल्लाहि
व बरकातुहू,
जज़ाकअल्लाह। صلوا على الحبيب
صلى الله
تعالى على محمد صلى الله عليه وسلم
सच्ची बात सिखाते हैं सीधी।